नमस्कार। कार्यक्रम जीवन साथी को आज को नया श्रृंखला में तपाईलाई हार्दिक स्वागत छ। म गोकुल भंडारी। कार्यक्रम जीवन साथी तपाई हरेक साता को आइतबार ठीक यसै समय में सुने जितिन्छ सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत सुन्न सक्नुहुन्छ। त्यसैगरी यो कार्यक्रम तपाई www.vijayfm.org.np लगन गरेर अथवा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले विजय एफएम को एप्सबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। कार्यक्रम जीवन साथीमा हामीले त्यस्ता एक जोडीसँग कुराकानी गर्छौँ जसले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। ती जोडीसँग हामीले विशेष गरेर माया, प्रेम र पारिवारिक विषयमा रहेर कुराकानी गर्ने गर्छौँ। आउनु श्रोता आफन्त, सदा चाहिँ आजको कार्यक्रम जीवन साथीमा पनि हामीले भरतपुर महानगरपालिका वडा नम्बर 4 अद्दै चोक लङ्कु चितवनमा बस्नुहुने एक उदाहरणीय जोडीसँग कुराकानी गर्दैछौँ। भरतपुर महानगरपालिका वडा नम्बर 4 अद्दै चोक लङ्कु चितवनमा बस्नुहुन्छ लेखनाथ सापकोटा र देवी सापकोटा। लेखनाथजी विद्युत व्यवसायसँग चितवनको पूर्व अध्यक्ष एवं हालको सल्लाहकार हुनुहुन्छ। त्यसै गरी नेपाल विद्युतीय व्यवसायी महासङ्घको केन्द्रीय कार्य समिति सदस्य हुनुहुन्छ। विद्युत व्यवसायी सङ्घ चितवनद्वारा सञ्चालित विद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था चितवनको संस्थापक अध्यक्ष हुनुहुन्छ भने नेट इन्जिनियरिङ प्रणाली चितवनको अध्यक्ष पनि हुनुहुन्छ। त्यसै गरी उहाँ धर्मचोक टोल विकास समितिको सहकोषाध्यक्ष हुनुहुन्छ। पेसाले इलेक्ट्रिक व्यवसायी उहाँ नारायणगढको कमलनगरमा रहेको प्रभा विद्युत इम्पोरियमको प्रोपराइटर हुनुहुन्छ भने यो लगायत विभिन्न सामाजिक सङ्घ संस्था एवं टोल विकास समितिहरूमा पनि आबद्ध हुनुहुन्छ। देवीजी गृहिणी हुनुहुन्छ। राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था भरतपुरमा आबद्ध हुनुहुन्छ। त्यसै गरी सामुदायिक बचत तथा ऋण सहकारी संस्था धर्मचोकमा आबद्ध हुनुहुन्छ। यो सँगै विभिन्न टोल विकास समिति एवं आमा समूहहरूमा पनि आबद्ध हुनुहुन्छ। आजको कार्यक्रम जीवन साथीमा हामीले उहाँहरू लेखनाथ सापकोटा र देवी सापकोटासँग उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गर्दैछौँ। कार्यक्रममा लागौँ कुराकानीतर्फ। कार्यक्रममा तपाईँहरू दुवैजनालाई स्वागत छ।
धन्यवाद।
धन्यवाद।
आराम हुनुहुन्छ?
आराम है एकदम।
आजभोलि केमा व्यस्त हुनुहुन्छ?
आजभोलि अब व्यवसाय, अब यो मैले नजिकै गरेको दसैँ तिहार छठ पर्वको विशेष चहल पहल छ, त्यसमा अब व्यवसायिक क्षेत्रमा भएको हुनाले त्यसलाई एकदम सहज कसरी गर्न सकिन्छ, ग्राहकहरूलाई कसरी के नयाँ सामानहरू दिन सकिन्छ भन्नेमा लागिरहेका छौँ।
देवीजी
हजुर भन्नुहोस्।
आराम हुनुहुन्छ?
हजुर एकदमै।
तपाईँको दिनचर्या चाहिँ कसरी चलिरहेको छ त आजभोलि?
दिनचर्या यस्तै घर बस्ने हाउस वाइफ, घर गर्ने, फुर्सदको बेलामा बजार पनि जान्छु कहिले कहिले, समयमा पनि आबद्ध छु अलिअलि, भ्याएसम्म जता पनि पुग्न सक्छु।
आजको यो कार्यक्रममा हामी तपाईँहरू बिचको माया, प्रेम र पारिवारिक विषयमा रहेर प्रत्यक्ष कुराकानी गर्दैछौँ होइन। यो कुराकानीको लागि तपाईँहरू दुवैजना तयार हुनुहुन्छ?
एकदमै तयार छौँ।
एकदम।
कुराकानीको सुरुवात चाहिँ शुभकामनाबाटै सुरु गरौँ। विजयादशमी आइरहेको छ होइन, नवदुर्गा चलिरहेको छ, विजयादशमी तथा शुभ दीपावली 2075 सालको यहाँहरू दुवैजनालाई धेरै धेरै शुभकामना छ।
धन्यवाद। र हाम्रो तर्फबाट पनि सबैजना श्रोताहरू, एफएम श्रोताहरूदेखि लिएर हाम्रा ग्राहकहरू सबैलाई विजयादशमी, दीपावली र छठ पर्वको धेरै धेरै शुभकामना दिन चाहन्छौँ।
धन्यवाद। मेरो तर्फबाट पनि सबैजना दाजुभाइ, दिदीबहिनी, बुवा आमा सबैजनालाई नववर्ष 2075 विजयादशमीको मङ्गलमय शुभकामना।
यो वैवाहिक प्रसङ्गतिर जाउँ होइन, तपाईँहरू चाहिँ वैवाहिक बन्धनमा विवाह गर्दाखेरि चाहिँ कसरी विवाह गर्नुभयो? मागेर गर्नुभयो कि प्रेम विवाह गर्नुभयो कि अथवा चाहिँ अन्य कुनै तरिकाले चाहिँ विवाह गर्नुभयो?
हाम्रो विवाह 2050 साल वैशाख 21 गते भएको थियो।
हजुर।
र त्यहाँ त्यतिखेरको समय भनेको एउटा माघी विवाह नै थियो लगभग, र बुवाहरू गएर हेर्नुभयो अनि हामी पनि म पनि एकचोटि गएर हेरेँ, त्यसपछि माघी विवाह नै हो मेरो चाहिँ।
त्यो विवाह गर्दाखेरि चाहिँ यसो दुवैतर्फको चाहिँ चाँजो पाँचो मिलाउने, एउटा सहयोग गर्ने, हामीले चाहिँ चलन चल्तीको भाषामा लमी पनि भनेर भन्ने गर्छौँ, त्यसको भूमिका चाहिँ कसले निभाउनु भयो नि?
त्यसको भूमिका खासै त्यस्तो लमी भनेर चाहिँ भएन, आफ्नै नातेदारहरू हुनुहुन्थ्यो, दाजुभाइहरू, हाम्रो फुपूको छोरा कृष्ण रिजालजी हुनुहुन्थ्यो, उहाँले देखाउनु भयो अनि त्यसपछि गएर हेरियो। अनि म पनि आफ्नो त्यतिखेरसम्म म व्यस्त काममा व्यस्त थिएँ, व्यस्त हुँदाखेरि पनि टाइम मिलाएर गएर हेरेर आयो। अनि पछि बुवाहरू पनि गएर हेर्नुभयो, ल ठिक छ हुन्छ भन्ने कुरा भयो। त्यसपछि पछि विवाह भयो।
त्यो विवाहको प्रसङ्ग चाहिँ सुरुमा चाहिँ कहाँबाट आयो त, घरमा कसरी कुरा चल्यो विवाहको विषयमा?
म घरमा जेठो मान्छे,
जेठो
छोरो, अब उमेर भइसक्यो। त्यसपछि बुवाहरूले अब घरमा एउटा बुहारी ल्याउनुपर्छ, विवाह गर्नुपर्छ भन्ने कुरा भयो, र समयअनुसार र रीतिरिवाज अनुसार पनि गर्नुपर्ने हुनाले यसलाई सहज रूपमा लिएर विवाह गर्ने गरियो।
देवीजी
हजुर भन्नुहोस्,
तपाईँको घरमा चाहिँ विवाहको प्रसङ्ग चाहिँ कसरी चल्यो?
विवाह गर्छ मलाई पहिला त थाहा नै थिएन, पछि अब केटा नै आउनुभएछ नि, बुवाले मलाई सोध्नुभयो कि छोरी अब यति घर आएछ बिहा गर्नुहुन्छ कि नै भन्नुभयो। बुवाले मलाई पनि सोध्नुभयो कि पहिला, म साथीको बिहेमा गर्थेँ। अनि हुन्छ बुवा हजुरले भनेपछि अब त्यो केटाले पाल्छ भनेपछि मैले त केही भन्दिनँ, बुवा हजुरले भनेको नै हुन्छ, म राजी छु भने त्यति भनेर अनि म घरतिर आएँ। घरतिर आएपछि उहाँ त आउनुभएको थिएन, बुवा र हजुरबुवा अनि फुपूको छोरा आउनुहुन्थ्यो मानिँदै, उहाँले जानुभयो। त्यत्तिकै तिनजना भयो, टिकटालो गरेर आइयो।
तपाईँ त छोरी मान्छे होइन, घरमा चाहिँ विवाह गर्ने उमेरको छोरी भएपछि यसो बाहिर फेरबाट बुझ्न आउने, विवाहको प्रसङ्ग चलाउने त भइराखेको हुन्छ। उहाँ आउनुभन्दा पहिले कहीँ कतैबाट चाहिँ विवाहको प्रसङ्ग चाहिँ आएको थियो कि थिएन?
आइराखेको थियो। उहाँ जानुभन्दा देउनरबाट नै जानुभएको थियो एकजना झलकनाथ बराल भन्ने,
हजुर।
अनि त्यहाँ मैले नै गर्दिनँ भनेर क्यान्सल गरेँ।
हजुर, किन चाहिँ गर्दिनँ भन्नुभयो त्यहाँ?
त्यहाँ मलाई नै चित्त नबुझेर मलाई भान्जाले हो मलाई त्यहाँ लिनुभएको खास, अनि मैले नै म गर्दिनँ त्यो जङ्गल गाडमा म गर्दै गर्दिनँ भने अनि क्यान्सल गर्दै मैले।
तपाईँहरू बिचमा चाहिँ त्यो विवाह गर्दाखेरि विवाहको विषयलाई लिएर कुराकानी भयो कि भएन?
नै केही पनि भएन, हाम्रो कुराकानी नै भएन। बरु पहिला आउने सघाउ भएको थियो, उहाँसँग केही कुराकानी भएन।
लेख्ना चाहिँ तपाईँ चाहिँ कति ठाउँमा जानुभयो त्यो विवाहको प्रसङ्गलाई लिएर केटी हेर्न भनेर?
लगभग तिन चार ठाउँमा गएँ।
हजुर,
यता पारी पनि गइयो, यता वारी पनि दुई चार ठाउँमा हेरियो, कहाँ कहीँ केही मिल्दैन, कहीँ केही मिल्दैन, कहीँ गर्दासा मिल्दैन, यस्तै क्रममा। अनि अब कहाँ लेखेको छ भाभीले लेखेको कुराहरू हुन्छ, अनि त्यस कुराले अब उहाँ लेखेको चाहिँ भयो त्यो।
यो विवाह गर्ने सन्दर्भमा चाहिँ होइन, तपाईँ दुवैजनाको चाहिँ कुराकानी भएन विवाह गर्ने बेलामा चाहिँ, यसो विवाह गर्दाखेरि जिन्दगी बिताउने साथी, जीवनको साथी होइन, उनको मनसाय के होला, कुराकानी के होला, यसो दुई चार शब्द बोल्न पाए हुन्थ्यो, उनको राय विचार बुझ्न पाए हुन्थ्यो भन्ने लागेन, कुराकानी गर्न मन लागेन त्यो बेला?
त्यस्तो खासै लागेको त हो, त्यतिखेर अवस्था कस्तो भने अलिकति शरम मान्ने खालको, अनि लजाउने खालको, मान्छेहरू चाहिँ बोल्न डराउने खालको अथवा कुरा गर्न चाहिँ हिचकिचाउने अवस्था थियो त्यतिखेर चाहिँ हामी हाम्रो पालोमा पनि। अब त्यो कारणले गर्दा त्यति त्योमा ध्यानै दिएन हामीले, र हामी स्वतःस्फूर्त रूपमा गर्नुपर्छ विवाह गर्नुपर्छ भन्ने मात्रै हुने, अनि त्यसबाट गरियो।
बुबा आमाले अथवा चाहिँ घर परिवारको जेठो सदस्य भनौँ न होइन, अभिभावकले चाहिँ ल हुन्छ त्यतिको केटी विवाह गर्न हुन्छ भन्ने हिसाबले चाहिँ तपाईँले ओके भन्नुभयो कि केटी देखेकै घरमा चाहिँ यतिको केटी भयो हुन्छ भन्ने लाग्यो त?
त्यो विषयमा हामी हजुरबा बुवा अनि त्यसपछि हाम्रो दाई जुन देखाउनु जानुभयो, दाईको सल्लाहअनुसार ठिक छ यो ठाउँ ठिक छ गर्नुहुन्छ, यतिको केटी गर्दा राम्रो हुन्छ भन्ने जुन सल्लाह दिनुभयो त्यो सल्लाहको आधारमा काम गरियो।
विवाह चाहिँ कसरी गर्नुभयो, धुमधामसँग गर्नुभयो कि सामान्य रूपले गर्नुभयो?
सामान्य रूपले गर्दै त्यतिखेर हामी मन्दिरमै विवाह गरियो,
हरिहर
मन्दिरमा विवाह भएको मेरो। उहाँहरू माइती पक्षहरू मन्दिरमा पुग्नु सक्नुहुन्थ्यो नि, हामी यहाँबाट जन्ती गएर त्यहाँ हरिहर मन्दिरमा मेरो विवाह भएको।
देवीजी
हजुर,
तपाईँहरू विवाह भइसके पछाडि होइन सुरुको बोलचाल कहाँबाट सुरु भयो, कसले बोलाउनु भयो सुरुमा, सम्झिनु भएको छ?
सुरुमा त खै बोलाउनु भयो, उहाँले नै बोलाउनु भयो, मैले नै बोलाएँ।
सुरुमा बोलाउँदाखेरि के भनेर बोलाउनु भयो उहाँले?
मैले खोइ के भने त्यति बेला थाहा नै भएन है।
लेख्ना चाहिँ सम्झिनु भएको छ?
होइन, त्यसरी बोलाउने क्रममा अब पहिलो दिन दोस्रो दिन चाहिँ हामी चाहिँ खासै त्यति बोलचाल भएन, अब नयाँ मान्छे होइन, अलिकति लजाउने टाइपको भयो, त्यसपछि बोलिएन। अनि पछि बल्ल तेस्रो त बोलिएन भन्नाले हल्का त बोल्यो तर अलि नजिकै नै भएन।
मैले सोध्नु खोजेको चाहिँ सुरुको बोलचाल जस्तो, तपाईँहरू चाहिँ विवाहभन्दा अगाडि त बोलचालै भएन तपाईँहरूको होइन, देखादेख भयो, हेराहेर भयो, तर बोलचाल भएन। सुरुमा बोलाउँदाखेरि विवाहकै दिन बोलचाल भयो अथवा भोलिपल्ट भयो, त्यो सुरुको शब्द चाहिँ के भनेर बोलाउनु भयो भनेर जान्न खोजेँ कि?
अब त्यो नाम चाहिँ थाहा भएको थियो देवी भनेर, त्यतिखेर देवी नै भनेर बोलाइयो होइन, अब ठ्याक्कै याद चाहिँ छैन अहिले, तर नाम नै पुकारेर बोलाएको हो।
अहिले आजभोलि बोलाउँदाखेरि चाहिँ के भनेर बोलाउनुहुन्छ?
अहिले पनि देवी नै हो, देवी नै भन्छु र बोलाउँदा नै देवी भन्ने हो, त्यति नै हो मैले।
देवीजी
हजुर भन्नुहोस्,
तपाईँले चाहिँ के भनेर बोलाउनुहुन्छ?
मैले त यहाँ आस्तिको बाबा भनेर बोलाउँछु। पहिला छोरीहरू छँदाखेरि छोरी आरतीको बाबा भन्थे, कहिले आस्तिको बाबा कहिले आरतीको बाबा भनेर बोलाउँछु।
जब चाहिँ तपाईँहरू बिचमा विवाह सम्पन्न भयो होइन, सुरुको बोलचाल पनि भयो, त्यस पछाडि चाहिँ सुरु सुरुमा चाहिँ नवदम्पति भनौँ न होइन, त्यो बेला चाहिँ श्रीमान श्रीमतीको बिचमा यसो कुराकानी हुँदाखेरि, दुःखम सुखम हुँदाखेरि, त्यो सुरु सुरुमा चाहिँ खास गरी के को विषयमा छलफल गर्नुहुन्थ्यो, कस्तो विषयमा चाहिँ अलि कुराकानी हुन्थ्यो?
ए हाम्रो अब राम्रै विषयमा, एक घरमा राम्रोसँग बा सबैसँग मिलेर बस्ने, सबैजना भएर राम्रोसँग बस्ने, अनि व्यापारी मिलेरसँग उहाँ व्यापारमा जानुहुन्छ, म घरमा राम्रोसँग गर्ने, त्यस्तै राम्रै छलफल हुन्थ्यो।
अलिकति तपाईँहरू बिचको राम्रो नराम्रो बान्ने व्यवहारको बारेमा कुराकानी गरौँ होइन, जस्तो मान्छेको चाहिँ राम्रो पक्ष पनि हुन्छ नराम्रो पक्ष पनि हुन्छ, यसमा चाहिँ राम्रो बानेको विषयमा कुराकानी गर्दाखेरि तपाईँहरू बिचको यो माया, यो प्रेम, यो सद्भाव, यो समीप्यता अझै बढ्दै जान्छ भने, नराम्रो बानेको विषयमा कुराकानी गर्दाखेरि तपाईँहरू दुवैजनाले एकले अर्काको नराम्रो पक्ष थाहा पाउनुहुन्छ र त्यसलाई सुधार्ने अवसर पनि पाउनुहुन्छ। म चाहिँ लेखनाथजीबाटै सुरुवात गरौँ। जस्तो तपाईँलाई लागेको, तपाईँले महसुस गरेको होइन, मेरी जीवन सङ्गिनीको, मेरी श्रीमतीको यो चाहिँ असाध्यै राम्रो बानी छ, उनका धेरै बानीहरूमध्ये मलाई यो बानी साह्रै मनपर्छ भन्ने लागेको उहाँको असाध्यै राम्रो बानी चाहिँ के छ?
देवीको बानी सबभन्दा राम्रो भनेको के भने, घर परिवारलाई सम्हाल्ने, घर परिवार आफ्ना अब बुवाहरू, ससुरा बुवाहरू, भाइ बुहारीहरू भन्छ, यिनीहरूलाई सबैलाई घरमा चाहिँ सबैलाई राम्रो किसिमले राख्ने र वाचिङ गर्ने र हेर्ने, रेखदेख गर्ने, यिनले के गर्छन्, यिनले गल्ती गर्छन् के गर्छन् भनेर वाचिङ गर्ने, एकदम त्यहाँ बढी इन्ट्रेस्ट दिएर चाहिँ घर परिवारलाई एउटा किसिमले डोराउने बाटो चाहिँ गरेको चाहिँ मलाई मनपर्थ्यो। त्यो बाटो राम्रो छ उसको चाहिँ।
मान्छेले चाहिँ सुधार गर्नुपर्ने बानी पनि हुन्छ, मान्छेको कमजोरी पक्ष पनि हुन्छ। तपाईँले महसुस गरेको, तपाईँको नजरमा होइन, उहाँले सुधार गर्नुपर्ने बानी चाहिँ के देख्नु भएको छ त?
उनले सुधार्ने भनेको बानी अब अहिले जस्तो अलिकति कतिखेर चाहिँ काम गर्दै क्रममा अनेक किसिमका अब गर्दै जाँदा गल्ती हुनसक्छ, त्रुटि हुनसक्छ, विभिन्न किसिमको मोडहरू आउन सक्छन्, त्यसमा झट्ट रिसाउनु हुँदैन, झट्ट रिसाउँछ कहिले काहीँ, त्यो चाहिँ अलिकति नराम्रो राम्रो लाग्छ, त्यसलाई चाहिँ सुधार्नुपर्छ। अब हामी व्यवसाय मान्छेहरू जहाँ जुन क्षेत्र पनि हिँड्नुपर्ने हुन्छ, राति दिउँसो बिहान भोलि दुई दिन जानुपर्ने हुन्छ, त्यसमा विभिन्न किसिमको हामीलाई सहयोग गर्नुपर्ने हुन्छ, त्यो ठाउँमा चाहिँ रिसाउँदिनु भएन भन्ने कुरा मेरो चाहन्छ।
देवीजी
हजुर भन्नु,
बेसरी रिसाउनुहुन्छ कि?
होइन, त्यस्तै रिसाउने, उहाँ पनि रिसाउनुहुन्छ, रिसाउनु त त्यस्तो रिसाउने, त्यस्तो छेनिक मात्रै त्यो मिल्ने हो, त्यो रिसाउने भनेको त त्यो पढाएर आएको जस्तै बुढाबुढी भनेको त, त्यो छेनिक मात्रै रिसाउने, त्यसरी
साम्य भइहाल्छ। तपाईँले चाहिँ महसुस गरेको होइन, तपाईँले चाहिँ अनुभव गरेको, मेरो श्रीमानको, मेरो जीवन साथीको यो चाहिँ बानी साह्रै मनपर्छ मलाई, उहाँका धेरै राम्रा बानीहरूमध्ये यो चाहिँ अझै राम्रो बानी छ, मलाई असाध्यै मनपर्छ, यो बानीले मेरो मन छुन्छ भन्ने लागेको, उहाँको असाध्यै राम्रो बानी चाहिँ के छ त?
उहाँको असाध्यै राम्रो, म रिसाएर बरु झ्याप्प बोल्न खोज्दैन नि, उहाँ चाहिँ रिसाउनु न, एकदम हाँसिराख्ने कि, नरिसाउनु, रिसाउनु भने त्यसरी बरु आफैले बोलाउनु, बरु म रिसाएर धेरै बेर नबोल्ने, उहाँ चाहिँ बोलाइहाल्नु, त्यो पनि एकदम मनपर्छ मलाई।
रिसायो भने उहाँ बोलिहाल्नुहुन्छ?
बोलिहाल्नुहुन्छ एकदमै, त्यो चाहिँ मलाई एकदमै राम्रो लाग्छ।
अनि उहाँको नराम्रो बानी पनि छ होला नि केही?
नराम्रो बानी त खासै त्यस्तो त अब केही पनि छैन, त्यही झ्याप्प रिसाउनु भने झ्याप्प रिसाइहाल्नुहुन्छ उहाँ पनि, म पनि त्यस्तै रिसाउनेको झ्याप्प रिसाउने, अरू त्यस्तो नराम्रो बानी त केही पनि छैन।
केही न केही त छ होला, कुनै कुनै बानी त हुन्छ नि मान्छेमा, नराम्रो बानी पनि हुन्छ, सुधार गर्नुपर्ने पक्ष पनि हुन्छ।
सुधार गर्नुपर्ने त मैले त खै खासै केही देख्दिनँ क्या, रिसाउनु चाहिँ कसरी काहीँ भन्यो त्यति हो, म पनि त्यही हो, दुवैजना बुढाबुढी एकै ठाउँ रिसाउनु त
भनेपछि माया प्रेमको कुराकानी गरौँ है त।
हस्,
यो कहिलेकाहीँ चाहिँ हुन्छ नि, श्रीमती चाहिँ असाध्यै खुसी हुँदाखेरि, आज मेरी श्रीमती असाध्यै खुसी छन्, के भएको छ रौ, उनको चाहिँ हाउ बाउ बोली वचन व्यवहार अलि अर्कै छ, अलि फरक छ, उनी असाध्यै खुसी मुद्रामा छन्, मलाई चाहिँ माया पनि अघि पछि भन्दा अलि धेरै गरे जस्तो अनुभूति गरेका छु भन्दाखेरि, उहाँको त्यो माया गर्ने तरिका, स्वभाव होइन, तपाईँले कसरी थाहा पाउनुहुन्छ आज मेरी श्रीमतीले मलाई अघि पछि भन्दा सधैँ जसो भन्दा अलिक फरक खालको माया, फरक खालको चाहिँ व्यवहार गरेकी छन् भन्ने कुरा?
त्यो मोडहरू कहिलेकाहीँ आएको मैले अनुभव गर्छु होइन, यो अब घरमा काम गर्ने क्रममा विभिन्न किसिमको कामहरू गर्दै गइन्छ, कहिले झगडा हुन्छ, कहिले मिलिन्जी हुन्छ, त्यसमा चाहिँ अब कहिलेकाहीँ अब यिनले पनि धेरै कुराहरू सम्हालेर बसेको अवस्था हो, र यो बच्चा पढाउने, हुर्काउने, खुवाउने, स्कुल पठाउने कुराहरू हाम्रो बसमा कुरा होइन, यो चाहिँ यिनीले गरेको कुरा हो, यो ठुलो कुरा हो मैले भन्छु, किनभने म आफूले टाइम दिन पाउँदिनँ, र बच्चाहरूलाई एउटा शिक्षित बनाउनु हाम्रो पहिलो प्राथमिकता हुन्छ, त्यसले गर्दा त्यो काममा लागेको हुनाले मैले त्यो पक्षलाई राम्रोसँग हेरेको छु र त्यसमा निपुण रूपले उसले चाहिँ गरेको अवस्था पाएको छु।
त्यो अघि पछिभन्दा अलिक भिन्न खालको चाहिँ नि माया, अलिकति अर्कै खालको चाहिँ नि स्वभाव देखाउँदा कस्तो गर्नुहुन्छ भन्न खोजे?
त्यो चाहिँ माया देखाउने क्रममा त उहाँ अब कस्तो नि यिनलाई पैसा दियो भने एकदम माया देखाउँछन्, पैसा चाहिँ जति पैसा दियो त्यति खुसी हुने मैले महसुस गरेको छु र उनले पैसा पाएपछि एकदम फुर्ती देखाउने यताउता गर्ने, पैसा मागेला भएन भने चाहिँ अलि रिसाएर ठुस्छ परे जस्तो देखाउने, त्यस्तो बानी
छ। ए भनेपछि पैसा पाए भने चाहिँ अलिकति धेरै अघि पछि जसो भन्दा अलिक फरक खालको चाहिँ माया गरे जस्तो अनुभूति हुन्छ
हुने, अनि त्यसपछि पैसा अब भने बेला त पैसा नहुन सक्छ, त्यतिखेर चाहिँ पैसा ल्याएन भने माया दिएन भने अलि ठुस्छ परेर रिसाए जस्तो देखाउने, नबोले जस्तो देखाउने गर्ने।
त्यो पैसा नदिँदाखेरिको अवस्था बाहेक होइन उहाँ चाहिँ अरू चाहिँ कुन कुन अवस्थामा अलिक बढी रिसाउनुहुन्छ?
बाहेक कुराहरूमा त अब कुनै उनको माग छ, माग हामीले पूर्ति गर्न सकेन अथवा कहीँ जानु छ अथवा कहीँ घुम्न जाने भनेर भन्यो, अब आफूले टाइम दिन सकेन त्यस्तो अवस्थामा रिसाइदिने, आफू जामला त्यहाँ जाने भन्ने होइन, अब हामीलाई लाँदैन कहीँ भन्ने त्यो गर्छन्, तर म त्यो अवस्थामा होइन, मैले चाहिँ नभ्याएर व्यस्तताले हो, मेरो धेरै व्यवसायहरू छ, धेरै बिजी अवस्था छ, त्यसले गर्दा म नभ्याउने, त्यो चाहिँ मर्गा नबुझ्ने, त्यो बुझिदिनु पऱ्यो नबुझ्ने त्यति मात्रै हो।
देवीजी
हजुर भन्नुहोस्।
लेखनाथजी पनि त रिसाउनुहुन्छ होला नि तपाईँसँग कहिले काहीँ?
रिसाउनुहुन्छ, त्यो त।
कस्तो विषयमा बढी चाहिँ रिसाउनुहुन्छ उहाँ?
कस्तो विषयमा भन्ने, अब कुरा आयो भने जस्तो भनौँ न, कुनै जुनसुकै नै हुनसक्छ,
जस्तो चाहिँ छोराछोरीको विषयमा
छोरा मैले भन्छु कि छोराछोरीलाई टाइम पनि दिनुपर्छ कहिले काहीँ, अब सोमबार एक दिन पसललाई छुट्टी हुन्छ नि त, सोमबार एक दिनमा हजुरले टाइम दिनु न छोराछोरीलाई, एक दिन कस्तो गरे के गरे भने एक दिन छोराछोरीलाई टाइम त एक दिन पनि दिनै भ्याउनुहुन्न कि, यति गरेर ऊ गरेँ नै मैले छोराछोरीलाई हेर्ने नै, घर छोराछोरी यता गए उता गए केही होइन उहाँले हेर्ने चाहिँ, मैले त्यही कहिलेकाहीँ त टाइम त दिनुहोस् छोराछोरीलाई पनि, घर परिवार कहिलेकाहीँ त टाइम दिनुहोस् भन्छु मैले त त्यही हो।
अनि चाहिँ तपाईँले महसुस गर्नुभएको छ त्यस्तो सधैँ जसो भन्दा अलि फरक खालको चाहिँ नि उहाँको माया, फरक खालको चाहिँ व्यवहार हुन्छ नि, त्यो महसुस गर्नुभएको छ
कहिलेकाहीँ?
कसो गर्नुहुन्छ त्यस्तो गर्दाखेरि चाहिँ?
अब कसो गर्नुहुन्छ भने राम्रै गर्नुहुन्छ, गर्न त माया भने त माया त सधैँ जति रिसाए पनि जे गर्ने माया भने त एकदम एकनासकै छ माया त, तर कोही बेलामा
कहिलेकाहीँ हुन्छ नि कुनै चाहिँ सफलता प्राप्त गर्दाखेरि छोराछोरीको विषयबाट होस् अथवा चाहिँ नि व्यवसायको विषयबाट होस् अथवा अन्य कुनै विषयबाट होस् अलि धेरै खुसी हुँदाखेरि आज मेरो श्रीमान असाध्यै खुसी हुनुभएको छ, अलि माया पनि अलि धेरै गरे जस्तो अनुभूति गरेको छु भन्ने कुरा कहिलेकाहीँ परिवारमा आउँछ नि, त्यस्तो कुरा भन्न खोजेँ कि मैले चाहिँ।
अब भनौँ न छोराछोरीले यस्तो गरे उस्तो गरे भनेपछि यस्तो गरे झन् आज छोराछोरीले भनेपछि एकदमै खुसी हुने, अब आफूले गर्नु नभए पनि अब मैले गरेर देखाएँ भन्ने भएर नि हो कि, अब के हो अब टाइम दिन त हामी त खोज्दै नि पाउँदै पाउनुहुन्न, दिँदै दिनुहुन्न कि, त्यो चाहिँ एकदमै 100% हेऱ्यो दिँदै दिनुहुन्न पाउनुहुन्न, त्यसको लागि पनि डिस्कस पर्छ, झगडै पर्छ मेरो, झगडै पर्छ कि त्यसको लागि पनि, अब कहिले त टाइम दिनुहोस् न त भन्छु,
अनि
गरेर खुसी भयो भने अनि एकदमै खुसी हुनुहुन्छ फेरि, यस्तो गऱ्यो नि त छोराले यस्तो राम्रो भयो भन्यो भने अनि अँ एकदम खुसी भयो।
भन्छन् नि श्रीमान श्रीमतीको कल झगडा परालको आगो होइन, एउटै चाहिँ अघिनोमा पनि चाहिँ आगुल्टो नठोसिकन बोल्दैन के भन्छन् होइन, कहिलेकाहीँ चाहिँ बुढाबुढीमा झगडा हुँदाखेरि पहिला फकाउन चाहिँ को आउनुहुन्छ?
उहाँ नै फकाउनुहुन्छ, म बोल्न खोज्दिनँ उहाँ नै बोल्नुहुन्छ।
त्यो कति बेर रिसाउनुहुन्छ? तुरुन्तै बोलचाल हुन्छ कि अलि लामो समयसम्म पनि रिसाइरहनुहुन्छ?
कहिलेकाहीँ बजार जानुभयो भने बेलुका आउँदाखेरि आएर बोलिहाल्नुहुन्छ, त्यही भन्दै आउनुहुन्छ पहिले सुरु, उहाँ नै पहिला बोल्नुहुन्छ, म त झ्याप अलि रिसाएकै हुन्छु
उहाँभन्दा। लेखनाथजी
हजुर,
अलिकति सन्तानको विषयमा कुराकानी गरौँ होइन, छोराछोरी कति हुनुहुन्छ?
छोराछोरी मेरो दुईवटा छोरी र एउटा छोरा।
जस्तो यो सन्तान जन्माउने विषयमा होइन, तपाईँहरू बिचमा बच्चा कहिले जन्माउने, कति वर्षको अन्तर पारेर जन्माउने, के जन्माउने भन्ने विषयमा एक खालको चाहिँ नि सल्लाह एउटा योजना छलफल केही भयो कि भएन?
भयो, त्यो विषयमा छलफल भयो। पहिलो बच्चा जन्माउँदा त अब हामीले खासै त्यस्तो चाहिँ छलफल गरेनौँ होइन, अब दोस्रो बच्चाको लागि हामीले छलफल गरे हो र दोस्रो बच्चा पाउने बेलामा अब चाहिँ टाइम एउटा राखौँ भनेर टाइम राखेर बच्चा पाउने 2 वर्षको अन्तरमा पाएको हो र त्यो सल्लाह गरेरै भएको हो। त्यसपछि बच्चा अलिक पछि जन्मेको फेरि बाबु चाहिँ।
देवीजी
हजुर,
आजभोलिको नवदम्पतिहरूको लागि पनि होइन, बच्चा बच्ची जन्माउने विषयमा, बच्चा कहिले जन्माउने, कति वर्ष जन्मान्तर राख्ने, के जन्माउने भन्ने विषयमा श्रीमान श्रीमतीको बिचमा चाहिँ नि एक खालको सल्लाह हुनु, एउटा योजना, एउटा छलफल हुनु चाहिँ होइन कतिको आवश्यक छ जस्तो लाग्छ तपाईँलाई?
त्यो मलाई एकदमै आवश्यक छ जस्तो लाग्छ। हामी अब हामी त जीवन यो अहिलेको जुनियरभन्दा त हामी पहिलेको भयौँ नि त, पहिले भए पनि हामीले धेरै सोच्दै थियौँ कि त्यो बेलामा पनि पहिलो बच्चा मेरो नि मैले दुई वर्षपछि नै जन्मेको मेरो ठुलो छोरी दुई वर्षमा मैले जन्माएको होइन कि
हजुर हजुर
दुई वर्षपछि यताले घुम्ने क्यानी गर्ने भन्ने हो दुई वर्षपछि बल्ल जन्मेँ ठुलो छोरी
हजुर
अनि त्यसपछि सानो छोरी दुई वर्षमा सानो छोरी जन्मिहालेँ अनि त्यसपछि हामीले अब दुईवटा छोरी भएपछि बस्ने स्थगित हुने भनेर बसेको थियौँ फेरि बुवा आमाहरूले एउटा नाती त चाहिन्छ हामीलाई जसरी बुवाको मेरो माइतको बुवा आमाले पनि त्यसै भन्नुभयो घरको बुवा आमाले त्यसै भन्नुभयो अनि फेरि बाबु चाहिँ मेरो नानी एघार वर्ष पुगेपछि बल्ल बाबु जन्मेको यसरी सबैले दम्पतिले सल्लाह गरेर नै जन्माउनुमा राम्रो जस्तो लाग्छ मलाई
अहिले त यहाँहरूको बाबु नानी ठुल्ठुलै भइसक्नुभएको अरे होइन चाहिँ बाबु नानीहरूलाई पढाएर लेखाएर होइन यो बनाउने त्यो बनाउने एउटा चाहिँ अभिभावकको बुबा आमाको चाहिँ एउटा आशा अपेक्षा अभिलाषा हुन्छ नि के बनाउने कसो गर्ने भन्ने चाहिँ लक्ष्य लिनुभएको छ त
अब बच्चाहरू एउटा लाइनमा लागुन् पढुन् र ठुला मान्छे हुन् भन्ने हाम्रो बाबाको जहिले पनि हुन्छ माया ममता हुन्छ र तिनीहरूलाई सक्षम बनाइयो भने हाम्रो सफलता हुन्छ भन्ने हाम्रो सोच हो र त्यसअनुसार बच्चा बच्चीलाई हामीले एउटा अब पहिले खालि भनाइ छ नि तपाईँको डाक्टर पाइलट इन्जिनियर भन्ने हुन्छ त्यस्तै किसिमको सोच हो अब डाक्टर पाइलट इन्जिनियर बनाउनु पर्छ भनेर हामी लाग्यौँ अब बच्चाले के भन्छ भन्दा डाक्टर भन्छ भन्छ नि त्यस्तै जस्तो डाक्टर बनाउने भनेर लाग्यो अब त्यसपछि छोरीहरू अब एउटी ठुली छोरी अलिक बेसी नर्सिङ क्लियर गरिसक्यो र सानो छोरी पनि अलिक डाक्टर पढ्दैछ त्यो सिएमसीमा र सानो बाबु त भर्खरै पाँच कक्षामा पढ्दैछ त्यसो भएको हुनाले त्यही लक्ष्यअनुसारै अगाडि बढे जस्तो लाग्छ अब कतिसम्म सक्सेस हुन्छ अब बच्चाहरूले पनि ध्यान दिनु पऱ्यो त्यसमा बच्चाहरू लाग्नु पऱ्यो बाबाआमाले गरेको जुन दुःखलाई चाहिँ एउटा चाहिँ सार्थकता दिनु पऱ्यो भन्न चाहन्छु म बाल बच्चीहरूलाई पनि
तपाईँहरूसँग यसरी यो कुराकानी गर्दै गर्दाखेरि जीवन भोगाईको विषयमा कुराकानी गर्दाखेरि यति बेला यो आवाजलाई सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत तमाम श्रोता आफन्तले सुनिरहनु भएको छ यसरी रेडियोबाट प्रत्यक्ष आफ्नो जीवन भोगाईको बारेमा कुराकानी गर्न पाउँदाखेरि कस्तो महसुस गर्नुभएको छ नि
यो त धेरै सौभाग्यको कुरा एउटा चाहिँ समाचार जस्तो एउटा संस्थामा हामीले सम्पूर्ण देशवासीहरूलाई अथवा श्रोताहरूलाई हामीले जुन किसिमको हाम्रो आफ्नो जीवनको बारेमा बताउन र उनीहरूलाई प्रेरणा दिनको लागि पाउनु भनेको यो सौभाग्य नै हो र यसबाट हामीले पाठ सिक्नुपर्छ हाम्रो पहिलाका भोगाइका पहिलाका त्रुटिहरूलाई सच्याएर अहिले नयाँ अब समय युग अनुसार चेन्ज भइरहेको छ त्यसमा आफूलाई ढाल्नुपर्छ भन्ने लाग्छ
देवीजी
मलाई एकदमै राम्रो लागेको छ सबैले सबैजना यस्तै नै राम्रोसँग गरिदिनु होला भन्ने अपेक्षा राख्छु मैले पनि
तपाईँहरू दाम्पत्य जीवनमा बाँधीदेखि यहाँसम्म आइपुग्दाखेरि होइन जे जति समय बित्यो जसरी बिताउनु भयो एउटा चाहिँ अनुभव सङ्घाल्नु भएको छ होइन तपाईँको अनुभवमा तपाईँहरूको भोगाइमा यो जीवनसाथी भने के रहेछ श्रीमान श्रीमती भने के रहेछ
जीवनसाथी भनेको एउटा अब जिन्दगीभरिसँगै भनौँ न एक आबद्ध भएर उसलाई अब उहाँ हस्बेन्डलाई पनि श्रीमती चाहिने श्रीमतीलाई पनि चाहिने एकबद्ध भएर आबद्ध भएर एकजुट भएर गरेपछि सबै जे पनि सक्सेस हुन्छ यसरी मिलेर गरौँ सबैजना दाम्पत्य दम्पतिहरूले सबैले यसरी नै मिलुन् गरौँ भन्ने लाग्छ मलाई
लेखनाथजी
यसमा म के भन्न चाहन्छु भने अब दाम्पत्य जीवन भनेको एउटा चाहिँ यो जीवनको एउटा ठुलो यो के भन्छ वरदान हो यसलाई हामीले सफल पार्नको लागि एउटा यो भगवान्को सृष्टिको विधिको विधानअनुसार आएको हो यसलाई हामीले सफल पार्नको लागि सबैजना दाम्पत्यहरूले आफ्नो दाम्पत्यलाई सहयोग गर्ने उसको मर्का बुझ्ने उसको दुःख बुझ्ने एक आपसमा मिल्ने र एउटा सुखमय जीवन काट्ने हुनुपर्छ जस्तो लाग्छ दुईवटा रथ पाङ्रा भने जस्तो एउटा पाङ्रा चाहिँ अलिकति होचो भयो अथवा फुट्यो भने त्यसले काम गर्दैन त्यस्तै जस्तो कुनै पनि क्षणमा सफा मनले आफ्नो जीवनसाथीलाई सहयोग गर्नु नै जीवनसाथीको सार्थकता हो
तपाईँहरूको दाम्पत्य जीवनको अनुभवबाट होइन समस्त रेडियो सुनेर बस्नुहुने श्रोता आफन्तलाई तपाईँहरूको अनुभवबाट चाहिँ नि के भन्न चाहनुहुन्छ
अब सम्पूर्ण श्रोताहरूले म के भन्न चाहन्छु भने आफ्नो जीवनसाथीलाई एउटा जीवनसाथीको रूपमा लिएर एउटा जीवन सञ्चालनको लागि जुन किसिमको एउटा रथ पाङ्ला दुइटा भने जस्तै एक किसिमले चाहिँ हिँड्नुभयो भने जीवन सफल हुन्छ र यसलाई जीवनसाथीको सबै कुरा मर्का पिरमर्का बुझेर काम गर्नुपर्छ र त्यसले आफूलाई सफल बनाउँछ र त्यसले कहिले धोका दिँदैन त्यो बाटो हिँड्नुभयो भने राम्रो हुन्छ र यो नै सफलता हुन्छ जस्तो लाग्छ
देवीजी
हजुर
कस्तो खालको श्रीमान भयो भने कस्तो खालको जीवनसाथी भयो भने चाहिँ जीवन सफल रूपमा बिताउन सकिन्छ सुखमय तरिकाले बिताउन सकिन्छ र सहज तरिकाले चाहिँ जीवन बित्छ भन्ने जस्तो लाग्छ
अब हस्बेन्डले पनि आफ्नो श्रीमतीको कुरा बुझ्दिने
हजुर
श्रीमतीको अब उहाँले पनि म बुझ्दिनँ मैले पनि उहाँको बुझ्ने त्यस्तो हुनुपर्छ दाम्पत्य भनेको जस्तो लाग्छ
दुवैजनाले दुवैको मर्का बुझ्नुपर्छ
बुझ्नुपर्छ त्यस्तो भयो भने राम्रो जीवन सहज रूपमा जान सक्छ जस्तो लाग्छ मलाई।
अब हामी यो कुराकानीको अन्तिम अन्तिमतिर पनि छौँ होइन, अबको दाम्पत्य जीवन चाहिँ के गरी बिताउने कसो गरी बिताउने भन्ने विषयमा चाहिँ कस्तो खालको योजना प्लान छलफल गरिरहनु भएको छ?
अबको होइन राम्रोसँग जाओस्, अब बाबु नानी पनि अब लगभग हुर्किसके, अब पसलमा मात्रै व्यस्त नहुनु, अब यताउति पनि घुमघाम गर्नुपर्छ भनौँ न, गर्नुपर्छ यता घर पसल मात्रै भनेर नि हुँदैन, अब यत्रो लामो जिन्दगी गइसक्यो, छोराछोरी पनि हुर्किसके, लगभग हामी फेरि जस्तै भइसक्यो नि त, घरमा नि अलिअलि टाइम दिनुहोस् भन्न खोज्छु उहाँलाई मैले
लेख्ना चाहिँ
होइन। अब जुन किसिमको हामीले सङ्घर्ष गरेर यो अवस्थामा आइयो, यो ठुलो उपलब्धि हो र बच्चाहरूलाई जुन किसिमले सक्षम बनाइ सकिसक्यो यो ठुलो उपलब्धि हो, यसलाई आत्मसात गर्दै अबको जीवन भनेको चाहिँ अब हामीले केही समय अझै सङ्घर्ष गर्नु छ, त्यसपछिको जीवन भनेको अब तीर्थ व्रत भजन कीर्तन अब यस्तो घुमघाम, अब यसरी आफ्नो व्यवसायलाई के भाइ भारदारहरू छोराछोरीलाई जिम्मा लगाएर आफ्नो जीवनलाई उत्कृष्टमा ज्ञान ध्यानमा लगाउनु जस्तो लाग्छ।
हामी चाहिँ विजयादशमीको सङ्घारमा छौँ होइन, नवदुर्गा चलिराखेको छ, यहाँहरूको सुस्वास्थ्य, व्यावसायिक सफलता र उत्तरोत्तर प्रगतिको चाहिँ यहाँलाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु र यहाँहरूले पनि आफ्नो चाहिँ शुभेच्छुक ग्राहक होइन रेडियो सुनेर बस्नुहुने श्रोता आफन्तलाई यहाँको तर्फबाट शुभकामना शुभेच्छा चाहिँ दिन सक्नुहुन्छ।
सम्पूर्ण श्रोताहरूलाई म के भन्न चाहन्छु भने यो विजय अहिले आइरहेको विजय दशमी शुभ दीपावली छठ पर्वको पावन अवसरमा सबै समस्त श्रोतागणहरूलाई र हाम्रा व्यावसायिक क्षेत्र भएको हुनाले सम्पूर्ण ग्राहकवर्गहरूमा र सम्पूर्ण देशवासीहरूमा यसको मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
मेरो तर्फबाट पनि सम्पूर्ण सुनेर बस्ने श्रोताहरूलाई विजयादशमी 2075 सालको विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु।
हुन्छ, यति बेला हामी यो कुराकानीको अन्तिम अन्तिमतिर छौँ, यो कुराकानीलाई यति ढुङ्ग्याउनु पर्छ। कार्यक्रममा सहभागी बन्नुभयो, आफ्ना जीवनका अनुभव अनुभूतिहरू राखिदिनु भयो, कार्यक्रममा सहभागी भएर आफ्ना जीवनका कुरा राखिदिनु भएकोमा तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद छ। तपाईँहरू बिचको यो माया, यो प्रेम, यो सद्भाव, यो सामिप्यता अझै बढ्दै जाओस्। तपाईँहरूको सफल र सुखमय दाम्पत्य जीवनका लागि मेरो तर्फबाट धेरै धेरै शुभकामना छ। अहिलेलाई हामी यो कुराकानी यहीँ टुङ्ग्याउँछौँ।
हस् त धन्यवाद।
हस् धन्यवाद।
आजको कार्यक्रम जीवनसाथीमा हामीले भरतपुर महानगरपालिका वडा नम्बर 4 अध्यय चोक लङ्कु चितवनमा बस्नुहुने लेखनाथ सापकोटा र देवी सापकोटासँग उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गऱ्यौँ। उहाँहरूसँग गरिएको यो कुराकानीसँगै आजका लागि कार्यक्रम जीवनसाथीको निर्धारित समय यही सकिन लागेको छ। यतिन्जेलको प्राविधिक सहयोगका लागि प्राविधिक सहकर्मी राजेन्द्रलाई धेरै धन्यवाद। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद। अर्को हप्ताको आइतबार नयाँ दम्पतिसँगको कुराकानी लिएर हामी पुनः आउनेछौँ। तबसम्मका लागि कार्यक्रमबाट प्रविधिका राजेन्द्रसँगै म गोकुल मोहित भण्डारी पनि बिदा हुन्छु। नमस्ते, तपाईँको यो साता शुभ रहोस्।